नमस्कार। कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तर संवादमा हामी समसामयिक विषयमा सरकारवाला व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, राष्ट्र निर्माताका रूपमा परिचित पृथ्वी नारायण शाहको 303 जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धासुमन अर्पण गरिन्छ। तत्कालीन गोर्खाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीका बीच छरिएर रहेका 2224 राज्यलाई एकीकृत गर्ने अभियान प्रारम्भ गर्नुभएको थियो। उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तय गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल पनि एक रहन पुगेको छ। विक्रम सम्वत 1789 जन्मनुभएका शाहले 20 वर्षको उमेरमा राजगद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्य शक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गर्नुभएको थियो। उहाँले आफ्नो शासनकालमा दिएका घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन् भन्ने लगायतका दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्धन गर्ने सन्दर्भमा उत्तिकै सान्दर्भिक रहिआएका छन्। उहाँको निधन 52 वर्षको उमेरमा विक्रम सम्वत 1831 भएको थियो। आजको अन्तर संवादमा हामी राष्ट्र निर्माताका रूपमा परिचित पृथ्वी नारायण शाहको योगदान र राष्ट्रिय एकता दिवसको बारेमा केन्द्रित भएर वरिष्ठ पत्रकार राजेश ऐरासँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा।
धन्यवाद, नमस्कार।
आजको दिनमा पृथ्वी नारायण शाहलाई कसरी सम्झना गर्ने, मैले कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
तपाईँले कार्यक्रमको प्रारम्भ गर्ने क्रममै भन्नुभयो कि आधुनिक नेपालको एकीकरणकर्ता उहाँले जुन चाहिँ नेपाल आज हामी जुन जसरी भौगोलिक रूपबाट नेपाली भएर बसिराखेको छौँ वा नेपाली भएकोमा जुन हामीलाई गर्व छ, यो मूल स्रोत, मूल कारक नै उहाँ हुनुहुन्छ। उहाँ नभइदिएको भए आज देश नेपाल रहन्थेन, हामी नेपाली भएर नेपाली हुन्थेनौँ। उहाँले जुन भौगोलिक एकीकरण मात्र नगरेर हामीलाई जुन खालको दिव्य उपदेशहरू दिएर जानुभएको छ, होइन, त्यो सबै कुरालाई ध्यानमा राख्ने हो भने यो देशको भौगोलिक एकीकरण मात्र नभएर यो देशको समृद्धि, विकास, विश्व मानचित्रमा नेपालीहरूको जुन खालको अवस्था हुनु पर्थ्यो, यो सब सबै कुराको प्रणेताको रूपमा राष्ट्र निर्माताले चिन्न सकिन्छ। उहाँले दिनुभएको दिव्य उपदेशहरूलाई अध्ययन गर्ने हो र त्यो मनन गर्ने हो भने हामी नेपालीले कुनै विदेशीको विचार बोकिराख्न जरुरी छैन भन्ने कुरा पनि हामीले मनन गर्नुपर्छ। समग्रमा भन्ने हो भने राष्ट्र निर्मातालाई हामीले सबै नेपालीले, जो सच्चा नेपाली छन् सबै नेपालीले एउटा गर्व र आत्मसम्मान रूपमा हामीले उहाँलाई लिने गरेका छौँ।
विक्रम सम्वत 1799 राजा नरभूपाल शाहको मृत्यु भएपछि 20 वर्षको उमेरमा राजगद्दी सम्हाल्नु भएका पृथ्वी नारायण शाहमा कार्यकुशलता, क्षमता र युद्धकला पनि अद्भुत थियो भनेर भनिँदै आइएको छ। त्यही अनुसार इतिहास पनि लेखिएको छ। उहाँमा के विशेष गुणहरू थिए जसले गर्दा आज उहाँलाई हामी सम्झन्छौ?
उहाँको सैनिक शासन गर्ने कला, राजकाज, आर्थिक नीति, परराष्ट्र नीति लगायतका थुप्रै कुराहरू यस्ता थिए त्यो समयमा जुन उहाँले बोल्नु भएको थियो, जुन उहाँले अवलम्बन गर्नुभएको थियो, त्यो कुराहरू अहिले पनि उत्तिकै सान्दर्भिक छ। उहाँले लेख्नुभएको, उहाँले चाहिँ त्यतिखेर प्रयोगमा ल्याउनु भएका कुराहरू, होइन, देशलाई कसरी एकीकरण गर्ने, विश्वभरि चाहिँ टुक्रा टुक्रामा रहेका देशहरू वा खण्डीकरणमा विश्वास राखिराख्दाखेरि हामी चाहिँ एकीकरणमा गइसकेको थियौँ, त्यही एउटा विश्वलाई दिने सन्देशका कुराहरू, अथवा औद्योगिक क्रान्ति कसरी गर्ने, भ्रष्टाचार मुक्त देश कसरी बनाउने, आफ्नो भूगोलको रक्षा कसरी गर्ने, महिलाहरूप्रतिको सम्मान कसरी कायम राख्ने, नेपाललाई चाहिँ समावेशिताको सिद्धान्त अनुसार कसरी अगाडि बढाउने, तपाईँले सम्झनै होला उहाँले नेपाली एकीकरण गर्ने क्रममा पनि गजराज मिश्र, श्यामलाल मिश्र लगायतका केही व्यक्तिहरूलाई आफूसँगै राखेर सहकार्यमा लानुभएको थियो नेपालीकरण गर्ने अभियानमा। तपाईँले सम्झनै होला, उहाँले नेपालीकरणको महाअभियानमा केही मुस्लिम समुदायका केही व्यक्तिहरू जसका नाम विदेश देशमा अहिले पनि उल्लेखित छ, उहाँहरूलाई हतियार बनाउने र हतियार चलाउन सिकाउने काममा राख्नु भएको थियो। अर्थात् सैन्य अभ्यासमा मतवाली समुदाय, खस समुदाय र केही मधेसी समुदायका व्यक्तिहरू र मुस्लिम समुदाय लगायतका सबै समुदायलाई समेटेर हिँड्नु हिँड्दै नेपालीकरणको अभियानमा सँगै लिएर हिँड्नु भएको थियो। अर्थात् नेपालको एकीकरण गर्ने क्रम एउटा मात्र व्यक्ति, एउटा मात्र समुदाय, एउटा मात्र परिवारको नभएर सबैको साझा लगानी हो, साझा रूपबाटै रगत बगेको छ, यो सबैको नेपाल साझा हो भन्ने खालको सन्देश होइन, समावेशिताको सिद्धान्त अन्तर्गत नै समावेश शब्द प्रयोग नगरेरै समावेशिताको अभ्यास गर्नुभएको थियो। उहाँको सम्झिनु पर्ने थुप्रै कुराहरू छ, स्वदेशी सामानहरू अवलम्बन गर्नुपर्छ भनेदेखि लिएर विदेशीहरूको विचार र विदेशीहरूको पैसा हुल्नु हुँदैन।
यही सन्दर्भमा मैले यहाँलाई एउटा अर्को प्रश्न पनि जोड्न चाहे, जस्तो पृथ्वीनारायण शाहलाई आर्थिक, रक्षा र धार्मिक नीतिका प्रवर्तक पनि मानिन्छ, कतिपय नीतिका सन्दर्भमा त कुराकानीका क्रममा यहाँले भनिसक्नु भएको छ। अब मुलुक गरीब भयो भने सुरक्षित रहन सक्दैन भन्ने उहाँको मान्यता रहेको थियो, त्यसै गरी सरकार आफैले कर उठाउनु पर्छ, सरकारको कर सरकारले उठाएन भने यसबाट विभिन्न किसिमका समस्याहरू उत्पन्न हुन्छन् भन्ने उहाँका मान्यता रहि आएका थिए। रक्षा नीति अन्तर्गत अब नेपाल प्राकृतिक रूपले नै सुरक्षित छ भनेर उहाँले देखाउन खोज्नु भएको थियो। ठूला र अग्ला डाँडाहरूमा युद्ध किला बनाइएका थिए दुश्मनहरूलाई पराजित गर्नको लागि, त्यसै गरी धार्मिक सहिष्णुताको चेत पनि उहाँमा थियो भनेर भनिँदै आइएको छ। यी विषयहरूको सान्दर्भिकतालाई यहाँले कसरी हेर्नु भएको छ, जुन कुरा यसअघि यहाँले बताउँदै पनि आउनु भएको थियो?
सामान्य उदाहरणको रूपमा हेर्ने हो भने हाम्रो एउटा छिमेकीले स्वदेशी अपनाउनु पर्छ भन्ने अभियानै सुरु गरे र आफ्ना जनतालाई स्वावलम्बी बनाए र अर्थतन्त्रमा अलिक धेरै अगाडि बढे। हाम्रा अर्का छिमेकीले विदेशी विचार वा विदेशीहरूलाई भित्र छिर्नु हुन दिनु हुँदैन भनेर अग्ला अग्ला पर्खाले बनाए देशै घेर्ने गरी, र दुवै छिमेकी असाध्यै धेरै समृद्ध भए। उनका नागरिकहरू आफ्नो देशमा जन्मेका कारणले गर्वको अनुभूति गर्ने वातावरण पनि बन्यो। तर दुइटै विचारको स्रोत के थियो त, कहाँ थियो त भनेर तपाईँ खोज्दै जानुभयो भने यो दिव्य उपदेश सँगै मिल्दो जुल्दो दिव्य उपदेशमै भनिएका कुराहरू उहाँहरूले अवलम्बन गरेका जस्तो देखिन्छ। अर्थात् के हो भने उहाँले दिव्य उपदेशमा औद्योगिक क्रान्तिका कुराहरू, धार्मिक कुराहरू, वैदेशिक हस्तक्षेपका कुराहरू, विदेशीका विचार का कुराहरू, विदेशीसँग लिने पैसाका कुराहरूदेखि लिएर थुप्रै कुराहरू, राजधर्मका राजधर्म कसरी पालन गर्नेदेखि लिएर नागरिकसँग कसरी सहकार्य गर्ने, देश कसरी बलियो बनाउने, सम्पूर्ण कुराहरू उहाँले त्यतिखेरै बोल्नुभएको थियो। त्यसमा कतिपय कुराहरू टिपोट भए, कतिपय कुराहरू भएन, कति छापियो, कति छापिएन, कतिको व्याख्या कसरी गरियो, त्यो फेरि फरक कुरा हो। तर मलाई लाग्छ नेपाललाई समृद्ध हुनको लागि, हरेक नेपालीलाई नेपाली भएकोमा गर्वको वातावरण बन्नको लागि हामीले विश्वका कुनै पनि विचार बोक्नु पर्दैन। दिव्य उपदेशका सिद्धान्तहरू, विचारहरू हामीले अवलम्बन गर्ने हो र राजा महेन्द्रले प्रयोग गरेका नीतिहरू अवलम्बन गर्ने हो भने हाम्रै देशका विचार, हाम्रै देशका नीति र हाम्रै आफ्नै सोचले हाम्रो देशलाई समृद्ध गर्न सकिन्छ। हामीले देश बाहिरका कुनै नेताका विचारहरू बोकेर यहाँ चाहिँ छुट्टै अभियान चलाइराख्न जरुरी छैन जस्तो देखिन्छ।
पृथ्वीनारायण शाहले विक्रम सम्मत 1801 आश्विन 15 गते नुवाकोट विजय गरेर उपत्यका प्रवेशको बाटो खोल्नुभयो। नुवाकोट जितेपछि भोटमा व्यापार गर्न केरुङको बाटो पनि खुल्यो। नुन, सुन, उन तथा भेडा घोडा र च्याङ्ग्राको व्यापार पनि त्यसपछि भयो। यस हिसाबले राष्ट्रिय एकतासँगै मुलुकलाई व्यापार व्यवसायसँग जोड्न पनि उहाँको योगदान देखिँदै आएको छ, जुन कुरालाई यहाँले समृद्धिको यात्रालाई आरम्भ गर्ने, अगुवाई गर्ने व्यक्ति नै राष्ट्र निर्माताका रूपमा परिचित पृथ्वीनारायण शाह हुनुहुन्छ भनेर भनिसक्नुभयो। यस हिसाबले व्यापार व्यवसायको अगुवाको हिसाबले, अगुवाई गर्ने व्यक्तिको हिसाबले उहाँलाई आज हामी कसरी स्मरण गर्ने?
हामीले आफ्ना जीवनका थुप्रै कुराहरूलाई सम्झिनु हो भने आज उहाँलाई हरेक नेपालीले सामना गर्नुपर्ने स्थिति छ। अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा भइराख्दा मलाई सम्झना छ, उहाँले उहाँको पुस्तकहरू अध्ययन गर्ने क्रममा पाएको छु दुईटा घटना यहाँलाई यो लोकप्रिय कार्यक्रम मार्फत भन्न चाहन्छु कि उहाँले चाहिँ काठमाडौँ उपत्यका प्रवेश गरिसकेपछि यहाँका सभ्यता संस्कृति गुठी र यहाँ कुमारी आमा जसरी छनौट हुन्थ्यो त्यो सबै कुरो उहाँलाई थाहा पाइसकेपछि यहीँका मौलिक सभ्यता संस्कृति र यहाँका कुमारी आमाले गएर उहाँले ढोग्नुभयो। अर्थात् उहाँले चाहिँ यहाँको परम्परालाई बिठोल्ने काम गर्नु भएन, उहाँले चाहिँ कुमारी आमामा मेरो परिवारको सदस्य हुनुपर्छ, जनताको छोरी कुमारी आमा हुनु हुँदैन भन्ने भाव राख्नु भएन। अहिलेका नेताहरू भइदिएको भए सायद आफ्ना घरकै श्रीमती छोरा छोरी अथवा कला राख्न सकिन्छ अथवा अरूलाई राख्नु पर्यो भने कुनै खालको अन्य लाभ लिएर राख्नुपर्छ कि भनेर छलफल गर्थ्यो होला। तर उहाँले यिनको सभ्यतालाई स्वीकार्नुभयो, यिनको संस्कृतिलाई अवलम्बन गर्नुभयो र यहाँका जुन खालको चलन चल्ती थियो त्यसमा अवरोध गर्नु भएन। अर्को घटना एउटा व्यक्तिले गएर चाहिँ कमलादि गणेशमा मन्दिरमा भगवान गणेशलाई टाउकोमा अन्डा फोडिदिन्छ, अल्को जाँड राखिदिन्छ भनेर त्यहाँ गुनासो सुनाउन गएको थियो कि धर्ममाथि प्रहार भयो भनेर। सरकारले चाहिँ त्यतिखेर ल यो बुझ के रहेछ भनेर सोध्ने लाउँदाखेरि यो चलन हो भन्ने कुरा आएपछि ल यहाँ थाँती राख्नु भनेर उताबाट मर्जी भयो। अर्थात् सभ्यता संस्कृतिलाई अवलम्बन गर्नु के अरे बिठोल्ने काम गर्नु भएन। उहाँले यो सन्देश अहिलेका नेताहरूले बुझ्नु पर्थ्यो, कसैको सभ्यता कसैको संस्कृति वा नागरिकहरूको अभ्यास बिठोलेर आफ्नै घर आफ्नै परिवार आफ्नै श्रीमती आफ्नै साली आफ्नै सम्झी आफ्नै परिवारका ज्वाइँ छोरा छोरी यिनका नाममा चाहिँ जनताको हक अधिकार वा संस्कृतिलाई बिठोल्ने काम जुन अहिलेका नेतृत्व पङ्क्तिले गरे त्यो चाहिँ गर्नु हुँदैन भन्ने प्रष्ट सन्देश उहाँले दिनुभयो। त्यति मात्र होइन, उहाँले चाहिँ नेपाल एकीकरण गर्ने क्रममा कहिले पनि यो देशको नाम गोर्खा राख्नुपर्छ अथवा यस देशको झन्डा नेपालको झन्डा चाहिँ गोर्खाकै झन्डा राख्नुपर्छ भन्ने कुरा चाहिँ गर्नु भएन। होइन, अर्थात् उहाँले गोर्खाको विस्तार नगरेर नेपालको एकीकरण गर्नुभयो भन्ने कुरा अहिलेका हाम्रा बुद्धिजीवीहरूले अहिलेका हाम्रा नेतृत्व पङ्क्तिका व्यक्तिहरूले बुझिदिनु भएन। अहिले पनि त्यो विषयमा विभिन्न खालका आरोप विभिन्न खालका कुराहरू गरिराख्नु भएको छ। तेस्रो र सबैभन्दा मलाई चित्तै नबुझ्ने कुरा चाहिँ के हो भने अहिले पनि हाम्रो समाजमा कसैको छोराछोरी बिग्रियो वा कसैको घर परिवार बिग्रियो वा कुनै व्यक्तिका कारणले परिवारमा फरक किसिमको सन्देश गयो भने ए यसले त नाक कटाएछ यसले चाहिँ इज्जतै फालेछ भन्ने कुरा अहिले पनि मेरो गाउँतिर हाम्रो समाजतिर छलफल हुन्छ। त्यतिखेरको समयमा किर्तिपुरका शासकले किर्तिपुरको नागरिकलाई जोगाउन नसक्दा अर्थात् गोर्खाका सेनाबाट राष्ट्रपृथ्वीनारायण शाहजीका सेनाबाट किर्तिपुरे शासक पराजित हुँदा त्यहाँको नागरिकले हाम्रो राजाले हाम्रो नाक जोगाउन सकेन भनेर भने, तर एउटा विदेशीले हाम्रो नाक जोगिएन हाम्रो नाक कट्यो भन्ने कुरालाई नोज कटे लेखिदियो, अर्को नेपालका विद्वानले नाक कटेका कुरालाई नोज कटको कुरालाई यति धार्ने उति धार्ने भनेर व्याख्या गरिदियो। त्यसपछि केही व्यक्तिहरू जसको अन्न र मन नेपाली छैन जो नेपालमै छन् यही व्यवस्था मान्छन् तर राष्ट्र निर्माताप्रति दुर्भाव राख्छ अर्थात् देश बाहिरका स्रोत साधनबाट परिचालित केही व्यक्तिहरूले ढुङ्गा लाने थुक्ने होइन नाक काट्यो यति धार्ने नाक काट्यो उति धार्ने नाक काट्यो भनेर अपव्याख्या गर्ने कामहरू गर्छन्। मलाई कहिलेकाहीँ लाग्छ कि हामी नेपालीहरूमा केही व्यक्तिहरूमा कस्तो खालको चेतको विकास भएको छ आफ्नै मातृभूमि आफ्नै इतिहास आफ्नै भूगोल
यस विषयमा हामी फेरि पनि कुरा गर्नेछौ। हामी कुराकानीकै क्रममा रहेका छौ। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले राष्ट्र निर्माताका रूपमा परिचित पृथ्वीनारायण शाहको योगदान र राष्ट्रिय एकता दिवसको बारेमा केन्द्रित भएर वरिष्ठ पत्रकार डाक्टर राजेश ऐरासँग कुराकानी गरिरहेका छौ। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। यहाँले यसअघि भनिरहेको सन्दर्भमा म केही बेरमा यहाँलाई प्रश्न गर्नेछु। जस्तो उहाँले आफ्नो शासनकालमा दिएका घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन् भनेर दिव्योपदेश दिनुभयो। यो आजको दिनमा पनि उत्तिकै सान्दर्भिक छ। भ्रष्टाचार नियन्त्रण र सुशासन कायम अहिले पनि सरकारी नारामा रहेको छ। पृथ्वी नारायण शाहलाई यस हिसाबले त निकै दूरदर्शी व्यक्तिको हिसाबले पनि हामीले मूल्याङ्कन गर्न सक्यौं नि, होइन र?
अझै उहाँले दिनुभएको दिव्योपदेशको राम्ररी अध्ययन वा त्यसको छलफल हामीले विधिवत रूपबाट प्रारम्भ नै गरेको छैनौँ। यो त हाम्रो सरकारले, हाम्रो देशका बुद्धिजीवीहरूले त्यसका शब्द र त्यसका भावहरू चाहिँ साँच्चीकै अर्थमा छलफल गर्नु पर्थ्यो। दिव्योपदेशका नीतिहरू हाम्रो राष्ट्रिय नीतिमा राखिनु पर्थ्यो। उहाँले दिनुभएको देखाउनु भएको बाटाहरू हामीले त्यसलाई त्यो बाटोहरू अवलम्बन गर्नु पर्थ्यो। तर हामीले त त्यो कुरा त पढ छोडौँ। यो देश नेपाल छ र उहाँले बनाइदिनु भएको देशभित्र हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गर्दैछौँ। त्यही अभ्यासभित्र कोही व्यक्ति राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि लिएर विभिन्न पदमा बसेका छन्। तर अहिले पनि तपाईँ नुवाकोट जानुभयो भने हाम्रा राष्ट्र निर्माताका देहावसान भएका ठाउँ राम्ररी व्यवस्थित गर्न सकिएको छैन। दिव्योपदेशलाई अलि राम्ररी व्याख्या गरेर नागरिकहरूको बिचमा पुर्याउन सकेका छैनौँ। हामीले ती बाटाहरूमा त्यो उहाँले दिनुभएको विचारहरूमा खुलेर छलफल गर्न सकेका छैनौँ।
पृथ्वीनारायण शाहको नीति भरसक हिंसा नगर्ने, जनतालाई पीर हुने कार्य नगर्ने, सकेसम्म हतियार बिनै दुश्मनलाई काबुमा ल्याउने उहाँको नीति थियो भनेर अहिले चर्चा हुने गर्छ। कतिपयले लालछना र अपवाह फैलाउने गरेका पनि छन्, जुन कुरालाई यहाँले यसअघि जोड्नु पनि भएको थियो। यसमा खास वास्तविकता चाहिँ के हो? इतिहासकारहरूले अघि यहाँले भने जस्तै नाक काटेको विषय नभइकन पराजित गर्न नसकेको सन्दर्भलाई लिएर अपवाह फैलाइएका कुरालाई जोड दिँदै आउनु भएको छ। यहाँले पनि अघि त्यही कुरालाई इंगित गर्दै हुनुहुन्थ्यो। भनिसकेपछि वास्तविकता नबुझ्नेहरूले अपवाह फैलाएको हो भन्ने हो कि के हो?
वास्तविकता उहाँहरूलाई पनि थाहा छ, तर कहीँ न कहीँ धन्दा पानीका कुराहरू होला, कहीँ न कहीँ देश बाहिरका जराहरूसँग पाइराखेका पोषणका कुराहरू होला, र कहीँ न कहीँ विरोध गरेर केही भोट मत बढ्ला कि भनेर चाहना अन्तर्निहित होला। तर इतिहासलाई बिठोलेर बिगारेर इतिहासप्रति प्रश्न उठाएर दीर्घकालीन रूपमा व्यक्तित्व सिद्धिन्छ है ती विद्वानहरूको, ती नेताहरूको भने चेत उहाँहरूमा नखुलेर होला। उहाँले आफ्नै राष्ट्र निर्मातालाई, आफ्नै देशलाई, आफ्नै इतिहासलाई गाली गर्ने क्रमहरू जुन प्रारम्भ हुन त अहिले त धेरै कम भएको छ, होइन, यो कम हुने क्रम जारी नै छ, तर त्यो खालको चेत देखिन्छ। हिंसाको यहाँले कुरा गर्नुहुन्छ भने राष्ट्र निर्माता पृथ्वीनारायण शाहले जुन जुन भूगोललाई जोड्नुभयो त्यो हरेक भूगोलमा तपाईँले सम्झिनुभयो, इतिहासको अध्ययन गर्नुभयो भने नागरिकसँग उहाँले कहिले हिंसा गर्नु भएन। अहिलेका थुप्रै दलका नेताहरू नागरिक हत्या गरेका, नागरिकका विरुद्धमा हतियार उठाएका, नागरिकका जग्गाहरू कब्जा गरेका, नागरिकलाई घरवास विहीन बनाएका, नागरिकलाई दुःख दिएर दमन गरेर देशभित्र बस्न नसक्ने वातावरण बनाइदिएर म चाहिँ नेता हो है भन्ने खालको भाव झल्किने क्रम गरिराखेका छन्। जबकि राष्ट्र निर्माताले देश बनाउने अभियानमा भौगोलिक एकीकरण मात्र होइन, देश निर्माण गर्ने क्रममा सम्झिनुभयो भने उहाँ चाहिँ नुवाकोट दरबार बनाउन वा नुवाकोटको बजार व्यवस्थित गर्नको लागि काठमाडौँबाट केही नेवार समुदायलाई लगेर त्यहाँ बास गराउनु भएको कुरा छ। उहाँले पाटनमै आफ्नै परिवारका व्यक्ति पठाएर नागरिकको हत्या नगर्नु है, राज्यसँग लड्नु भनेर स्पष्ट उपदेश दिएका कुराहरू र त्यो पालन नहुँदा परिवारकै सदस्यलाई दण्डित गरेका कुराहरू पनि इतिहासमै छ। काठमाडौँ छिर्दा पनि कुमारी आमालाई ढोगेर यही सभ्यता संस्कृतिलाई सिरोधारे गरेका घटना हाम्रो सामु नै छ। सायद अहिलेका नेता भएको भए मैले यसअघि पनि भने कुमारी आमाले पाउने सबै सुविधा घरमै छिर्ने गरी परिवारको सदस्यलाई कुमारीमा बनाइदिन्थ्यो होला, उहाँले त्यो कुराहरू नगरेका थुप्रै कुराहरू, अनगिनत कुराहरू तपाईँले सम्झिनुभयो भने उहाँको समयमा भएका थुप्रै कुराहरू यस्ता छन् जसले स्पष्ट सन्देश दिन्छ कि नागरिकको पक्षमा राजनीति गर, नागरिकलाई हिंसा नगर, नागरिकको धन र धर्म कमजोर बनाएर सिद्ध्याएर उठीवास लगाएर राजनीति हुँदैन, त्यो भय निर्माण गरेर राजनीति हुँदैन, यो चाहिँ अल्पकालीन होला, दीर्घकालीन रूपमा यसले चाहिँ राम्रो सन्देश जाँदैन, देश कमजोर गरेर देशका लागि राजनीति गर्दैछु भन्ने भाव कुनै न कुनै दिन जनताले बुझ्दान यो राम्रो होइन भन्ने कुरा त त्यो दिव्य उपदेश र प्रेसिडेन्ट शाहजीले गर्नुभएको क्रमबाटै थाहा हुन्छ नि, तपाईँले सम्झनै छ त्यो समयमा उहाँले सेनाभित्र पनि समावेशिताको अभियान सुरु गर्नुभएको थियो, अहिले पनि नुवाकोटको विदुरमा मिथिला गण भने अहिले पनि छ, त्यो समयमा सुरु भएको कुराहरू होइन, नेपाल एकीकरण गर्ने क्रममै उहाँले केही मिश्र थरका व्यक्तिहरू, केही मुस्लिम समुदायका व्यक्तिहरूलाई आफूसँग लिएर सहकार्य गर्नुभएको कुराहरू, अर्थात् लेखेर मात्र नभइकन कतिपय कुरा त व्यवहार नै उहाँले अवलम्बन गरेर स्पष्ट सन्देश दिनुभएको थियो, नेपाल सबैको साझा हो, समभावमा आधारित देश बनाऊ, समृद्धितर्फ लाग, होइन विदेशीहरूको चलखेलमा नअल्झ, होइन विचारमा वैदेशिक लगानी नगर भन्ने कुराहरू उहाँले स्पष्ट रूपबाट भन्नुभएको थियो, लेख्नुभएको थियो, तर दुर्भाग्य हाम्रा अग्रजहरू, हाम्रा बुद्धिजीवीहरू त्यो सत्कर्म र सत्शब्दलाई हुबहु नस्वीकारेर भरसक लथालिङ बनाउने, नभए ती राष्ट्र निर्माता र उनकै दिव्य उपदेशमाथि प्रश्न उठाउने कामहरू गरिँदै आइएको छ, यो राम्रो चाहिँ होइन।
आजको दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा पनि मनाइन्छ। एकीकरणमा पृथ्वी नारायण शाहसँगै उहाँका कान्छा छोरा बहादुर शाह र केही भूमिका जेठी बुहारी राजेन्द्र लक्ष्मीको पनि छ भनेर चर्चा गर्ने गरिन्छ। इतिहासले पनि सोही अनुसारको मूल्याङ्कन गरेको पनि पाइन्छ। उहाँहरूलाई हामीले कसरी सम्झना गर्ने, उहाँहरूको योगदान के कस्तो छ, हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं। राष्ट्रिय एकता दिवसको सन्दर्भ भएका कारणले पृथ्वी नारायण शाहसँगै जोडिन आउने अन्य व्यक्तिहरूको योगदानलाई पनि हामीले पक्कै पनि कदर गर्नुपर्ने हुन्छ होला, यो विषयलाई कसरी हेर्नुहुन्छ?
तपाईँले उल्लेख गर्नुभएको, सम्बोधन गर्नुभएको केही व्यक्ति बाहेक, ती व्यक्तिहरू बाहेक पनि मैले पनि यसरी आग्रह गरेँ कि नेपाल एकीकरण एउटा मात्रै परिवार, एउटा मात्रै जात, एउटा मात्रै समुदायका कारणले भएको होइन। अहिले पनि तपाईँ गोर्खा, तनहुँ, म्याग्दी, कास्कीतिर जानुभयो भने मिश्र परिवारका थुप्रै व्यक्तिहरू पाउनुहुन्छ, मुस्लिम समुदायका थुप्रै व्यक्तिहरू पाउनुहुन्छ, होइन उहाँहरू कालान्तरमा त्यतै बसोबास गर्नुभयो र अहिले पनि ती परिवारहरू ती हुनुहुन्छ। अर्थात् यो देश मुस्लिमहरूको, यो मधेसीहरूको, मतवाली समुदायको, खस समुदायको, शाहवंशीय परिवारको, सबैको साझा लगानीमा नेपाल एकीकरण भएको हो र सबै परिवारका रगत नेपाल एकीकरण गर्ने क्रममा बगेको छ, सबैको लगानी छ, त्यही भएर हरेक समुदायले, हरेक वर्गले, हरेक जातले यो मेरो देश हो, हाम्रो पनि यसमा लगानी छ भनेर गर्वको वातावरण निर्माण हुनुपर्छ र नेपाली भएकोमा गर्व गर्न सक्ने जति पनि नेपालीहरू छौँ सबैले राष्ट्र निर्मातालाई र आजको दिनलाई, राष्ट्रिय एकता दिवसलाई होइन गर्वका साथ मनाउनुपर्छ। नेपाली नागरिकता गोजीमा राखेर रा, हिंसा बोध गर्ने केही नवनागरिक वा प्रायोजित नेपालीहरू होलान्, म उहाँहरूलाई पनि आग्रह गर्छु कि अब नेपाली भइसकेपछि कमसेकम आफ्नो देशको इतिहास, आफ्नो देशको भूगोल र आफ्नो राष्ट्र निर्माताप्रतिका सम्मानमा कमी नराखौँ, यो राष्ट्रिय पर्वको रूपमा मनाऊ र हरेक नेपालीले आजको दिनलाई विशेष दिनको रूपमा मनाउनुपर्छ र दिव्य उपदेशलाई देशका कुना काप्चामा छलफलका विषय बनाइनुपर्छ र नेपाललाई समृद्धितर्फ लग्नको लागि मलाई लाग्छ दिव्य उपदेशका नीतिहरू नै काफी छन् जस्तो लाग्छ।
हुन्छ, हाम्रो कार्यक्रमको निर्धारित समय पनि सकिएको छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद, नमस्कार र सबैमा शुभकामना राष्ट्रिय एकता दिवसको।
आदरणीय श्रोताहरू, आजको अन्तर सम्वादमा हामीले राष्ट्र निर्माताका रूपमा परिचित पृथ्वीनारायण शाहको योगदान र राष्ट्रिय एकता दिवसको बारेमा केन्द्रित भएर वरिष्ठ पत्रकार डाक्टर राजेश ऐरासँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईंको दिन शुभ रहोस्। हवस्त, नमस्कार।